أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. والذين هاجروا في سبيل الله ثم قتلوا أو ماتوا ليرزقنهم الله رزقا حسنا وإن الله لهو خير الرازقين. أيدخلنهم مدخلا يرضونه وإن الله لعليم حليم. والذين هاجروا في سبيل الله, وہ لوگ جنہوں نے ہجرت کی اللہ کے راستے میں, ثم قتلوا پھر وہ شہید کر دیے گئے, او ماتوا یا طبعی موت مر گئے, لیرزقنہم اللہ رزقا حسنا اللہ ان کو رزق دے گا, رزقا حسنا بہترین رزق, بہترین روزی, بہترین فوڈ, بہترین کھانا. وَإِنَّ اللَّهَ لَهُوَ خَيْرُ الرَّازِقِينَ, بے شک اللہ تعالی وہی ہے جو سب سے بہتر رزق دینے والا ہے. لَيُدْخِلَنَّهُمْ مُدْخَلًا يَرْضَوْنَهُ, اور ضرور داخل کر دے گا ان کو کہاں, جنت میں, جس کو وہ پسند کریں گے. بے شک اللہ تعالی جاننے والا, برداشت کرنے والا ہے. آپ کے سامنے سورہ حج کی آیت نمبر 58 اور 59 پڑھی ہے. اس آیت میں اللہ تبارک و تعالی مہاجرین کا ذکر کرتے ہیں. ہجرت کی بہت ساری قسمیں ہیں. اگر کوئی آدمی کسی شہر میں, کسی کنٹری میں اپنے ایمان کو بچا نہیں سکتا, مشکل ہے, بہت مشکل ہے. ایسی کنٹری میں رہتا ہے جہاں پر ایمان کا بچانا مشکل ہے, ایمان کا بچانا مشکل ہے. اور اس نے پھر کیا ہے, اور وہ کیا کیا اس نے, ایمان کا بچانا مشکل ہے, اور اس نے سفر کر کے دوسری کنٹری میں چلا گیا جہاں اپنا ایمان, اپنا اعمال, نماز, روزہ, زکوٰۃ, حج کر سکتا ہے. یہ بھی ہجرت ہے, یہ بھی ہجرت ہے. لیکن یہاں جو ہجرت کی بات کر رہے ہیں وہ ہجرت ہے, ہجرت ایک اور وہ ہے جو نبی اکرم صلی اللہ علیہ وسلم بیان فرمایا, المہاجر من ہجر من نہ اللہ عنہ. مہاجر وہ ہے جو گناہوں سے اپنے آپ کو بچائے, یہ بھی مہاجر ہے, ہجرت ہے بھی. پروٹیکٹ یور سیلف فرام آل ٹائپ آف گناہ آلسو از کالڈ مہاجر, یہ بھی مہاجر ہے. یہ اللہ کے نبی کا فرمان ہے. اور ایک مہاجر وہ ہے جن کو اللہ کا حکم تھا, نبی اکرم صلی اللہ علیہ وسلم کا حکم تھا کہ وہ سفر کرے, کہاں سے, مکہ مکرمہ سے مدینہ منورہ, چونکہ ان کے ایمان کی حفاظت یہاں نہیں ہو سکتی, یا تو وہ قتل کر دیں گے یا تو ان کو ایمان سے پھیر دیں گے, مرتد ہونے پر مجبور کریں گے, مجبور کریں گے. یہ مشکل ہے. انسان اپنی جان, مال, اپنے مکان کو چھوڑ دیا, اپنے دکانوں کو چھوڑا, اپنی جائیداد پراپرٹیز کو چھوڑ دیا, اپنے باغات سب کچھ کو چھوڑ کر یہ نکل گیا ایک اللہ کے لیے, سفر کر رہا ہے, کہاں جا رہا ہے, مدینہ منورہ. یہ تو میں تو بولتا ہوں, آپ لوگ سنتے ہیں, انہی کو جا کر پوچھو کہ پراپرٹیز کیسے چھوڑی جاتی ہے, مکان کیسے چھوڑے جاتے ہیں, جائیداد کیسے چھوڑی جاتی ہے, اولاد کیسے, سب کچھ چھوڑ کر سفر کیا, انہی کو پتا ہے. اللہ اسی لیے کہتا ہے یہاں پر, والذین ہاجروا فی سبیل اللہ, جنہوں نے ہجرت کی اللہ کے راستے میں, اللہ کو راضی کرنے کے لیے, اللہ کو راضی کرنے کے لیے, صرف اللہ کے لیے نکلے ہیں نا, اور ثم قتلوا, اور پھر या तो रास्ते में शहीद कर दिए गए, वो निकल रहे थे शहीद कर दिए गए, इसलिए कि छुप छुप कर वो निकल गए ना, बता दे तो वो शहीद कर देंगे। एक शख्सियत ऐसी है जिन्होंने इधर तलवार लटकाई, कमान लटकाया इधर, और कहां गए, हरम में, और तवाफ किया, और तवाफ करने के बाद ऐलान किया, मैं उमर हिजरत कर रहा हूं, अगर अपने बीवियों को बेवा करना हो, बच्चों को यतीम करना हो, तो उमर का रास्ता रोक के बताओ, जाहिर में सबके सामने हिजरत करने वाले सैयदना उमर रज़ी अल्लाह ताला, वरना अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की बेटियों को रोका गया, सहाबे किराम को रोका, उनकी बीवियों को ले लिया, उनके बच्चों को ले लिया, सब कुछ। साहबा ने कहा जाओ मेरी जायदाद ले लो, मेरे पैसे ले लो, सब कुछ ले लो, सब वहां वहां है, मैं जाता हूं। इस तरह सब कुछ छोड़ कर सफर करना, जिस बस्ती में पैदा हुए, जहां बड़े हुए, जहां जिंदगी गुजारी, वहां से निकाला जा रहा है, आसान काम नहीं है। फिर रास्ते में शहीद कर दिया, या फिर आने के बाद मैदान जिहाद में शहीद हो गए, औ मातू, या तो इंतकाल कर गए। ये आयत कब नाजिल हुई? हजरत उस्मान रजी अल्लाह ताला अन्हु, उस्मान इब्ने मज़ऊन, देयर टू उस्मान, उस्मान इब्ने अफ्फान द थर्ड खलीफ एंड उस्मान इब्ने मज़ऊन। अगर आपको जन्नतुल बकी में कभी जाना हो उमरा के लिए, तो इधर हजरत उस्मान की कब्र है, उनके मुकाबिल में हजरत उस्मान इब्ने मज़ऊन की कब्र है, ऐसे सामने। आप जब जाएंगे जन्नतुल बकी में, एंड में हजरत उस्मान की कब्र है, उसके लेफ्ट साइड में देखेंगे आप, नॉट राइट साइड, लेफ्ट साइड में हजरत उस्मान इब्ने मज़ऊन रज़ियल्लाह। ये हिजरत के बाद सबसे पहले इनका इंतकाल हुआ, तबीई मौत, शहादत नहीं हुई, इंतकाल, हिजरत किया और फिर मुहाजिरीन में इनका इंतकाल हुआ। और दूसरे अबू सलमा इब्न अब्दुल असद, हजरत उस्मान इब्न मज़ऊन का इंतकाल हुआ, तो बाद सहाबा कहने लगे कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, ये तो यहाँ आए हिजरत करके और इनकी मौत हो गई, तभी मौत है, इंतकाल कर गए। बहुत सारे वो हैं जो हिजरत करके आए, बदर में, ओहद में, खंडक में गए, और वो लोग अल्लाह के रास्ते में शहीद हो गए, तो उनका दर्जा बहुत बड़ा है। यस, शहादत का दर्जा तो बहुत बड़ा है, दोज़ बिकम शहीद इन द पाथ ऑफ अल्लाह, उनके तो रैंक बहुत बड़े हैं। लेकिन अल्लाह ने जब सहाबा ने ये बात कही तो ये आयत उतार दी, वल्लजीना हाजरू फी सबीलिल्लाह, सबसे बड़ी बात हिजरत है, तो लीव एवरीथिंग बिहाइंड, फिर सफर किया अल्लाह के रास्ते में, सुम्मा खुतिलु औ मातु, चाहे वो शहीद कर दिए गए या नेचुरल मौत मर गए, दोनों बराबर है, दोनों। क्यों? इतने बड़े बड़ा काम, सब कुछ छोड़ छाड़ कर निकले, सब कुछ छोड़ा सिर्फ अल्लाह के लिए। अल्लाह क्या कह रहे हैं, मैं उनको उनकी कब्र में रोजी दूंगा। वो कहते हैं वला तहसबन الذين قتلوا في سبيل الله امواتا, दूसरे से बारे में जो अल्लाह के रास्ते में शहीद कर दिए जाए, قتلوا قتلوا فی سبیل اللہ امواتا, مر گئے, انتقال کر گئے, بل احیاء عند ربهم, they are alive by their رب. کیا مطلب؟ اوپر, یہ تو یہاں سوئے قبرستان میں, عند ربهم یعنی اللہ کے اختیار میں ہے. دنیا میں تو بندے کا بھی ظاہری اختیار ہے, اللہ کا بھی ہے. وہ کیا ہے؟ کھلانا پلانے والا تو اللہ ہی ہے, लेकिन मुझे खाना पड़ता है, मैं नहीं खाऊंगा तो जीऊंगा कैसे, मुझे पीना, ये मेरे इख्तियार में, नहीं खाऊंगा तो मर जाएगा, लेकिन खबर में इंड रब्बिहिम, इख्तियार किसका है? सिर्फ अल्लाह का. इसको अल्लाह कह रहे हैं लयरज़ुकन्नहुमुल्लाह, अल्लाह उनको रोजी देगा, अल्लाह उनको खिलाएगा, कैसे खिलाएगा वो सब अल्लाह जानता है, मालूम होता है. इसलिए बहुत सारे लोग सवाल करते हैं कि
قبر میں صرف روح کو عذاب ہوتا ہے یا روح کو ثواب ملتا ہے یا بدن کو یا دونوں کو؟
میری بات سننا رہی ہے؟ قبر میں جب دفن کر دیا جائے تو صرف روح کو یا صرف بدن کو باڈی کو یا دونوں کو عذاب ہوتا ہے یا پھر ان کو اچھا بدلہ ملتا ہے؟ تو اس کو سمجھنے کے لیے بخاری شریف کی حدیث سمجھ لیں، آسان ہی آسان. ایک آدمی تھے بخاری شریف، بنی اسرائیل کے تھے، بخاری شریف میں حدیث ہی صحیح حدیث ہے، وہ بنی اللہ کے نبی صلی اللہ علیہ وسلم بنی اسرائیل کے ایک آدمی. مرنے کا جب اس کا وقت قریب آیا، مرنے کا وقت قریب آیا تو اس نے بلایا اپنے بچوں کو، بیٹوں کو، دیکھو اب میں مر رہا ہوں، I'm going to die. ایک کام کرنا ہے، میں مر جاؤں تو میرے بدن کو جلا دینا آگ میں. کیا کر دینا؟ برن مائی باڈی، صحیح حدیث بخاری شریف، میرے بدن کو جلا دینا. ابا جی ایسی وصیت؟ فرمایا میں کہتا ہوں مجھے اللہ کا بڑا ڈر لگتا ہے، کہتا اللہ کے سامنے جانے کا بڑا ڈر لگتا، اگر میں ایسے ہی سلا دو گے وہ مجھے جگائے گا تو پھر میرا کیا ہوگا؟ You got so much fear. بس بدن کو جلا دو. اور جلا کے کیا کرنا ہے؟ وہ جو راک ہے نا، ڈسٹ، وہ کیا کرنا؟ آدھی ہوا میں اڑا دینا، آدھی پہاڑ پر ڈال دینا، دوسری تھوڑی سی پانی میں ڈال دینا، تھرو ان دا سی، یا ہوا میں اڑا دو یا پہاڑ پر اڑا دو، بس الگ الگ کر لو. تو میں تو زندہ نہیں ہوں گا، مجھے عذاب نہیں ہوگا، میں اللہ کے سامنے کیا جواب دوں گا؟ بیٹوں نے تو انتقال اس کا ہو گیا، اس کا انتقال ہو گیا اور بیٹوں نے جلا دیا اس کو، جلا کر کے اس کی مٹی جیسی جیسی کاٹ کر دیا. اب اس کو تو سب کچھ ہو گیا، مر گیا، اس کی مٹی ہو گئی، فلائٹ ایوری تھنگ فنشڈ. اللہ نے پانی کو حکم دیا اس کی مٹی لاؤ، ہوا کو حکم دیا اس کی مٹی لاؤ، پہاڑ کو حکم اس کی مٹی جمع کرو، اور زندہ کر دیا اس کو. یہ صحیح حدیث بخاری میں. ما فعلت هذا، یہ کام کیوں کیا تو؟ وہ ایک دم چونک گیا، میں تو سمجھا اللہ کے سامنے نہیں آؤں گا، یا تو آ گیا. ما فعلت هذا، ایسا کیوں کیا؟ اب بدن بھی ہے اور کیا کہتے ہیں اس کی روح بھی ہے، دونوں کو زندہ کیا. اور پھر ما فعلت هذا، کیوں تم نے یہ کیا؟ اس نے کہا ایک کام کے لیے کہ میں ڈرتا تھا تم سے، بہت ڈرتا تھا، اس لیے میں نے کیا ہے. فغفر له، اللہ نے اس کی مغفرت کر دی. کیا کر دی؟ مغفرت کر دی. چونکہ اس کے دل میں، چونکہ جتنا وہاں پر عقل کے اعتبار سے سوال ہوگا، جس کی جتنی عقل ہے اتنا سوال ہوگا، اس کی عقل تھوڑی تھی، اس نے ایسا ہی کیا، یہ کام نہیں کرنا چاہیے، بہت بڑا گناہ ہے، لیکن اس کی عقل کے حساب سے اس نے اللہ کے، چونکہ اللہ تو سب کے دلوں کو جانتا ہے، He knows everything, the whisper of the heart. اس کو سب پتا ہے، اس نے کیا. اس کی بخاری شریف میں اللہ نے اس کی مغفرت کر دی. یہاں امام بخاری کی شرح میں اس حدیث کی بیان کرتے ہیں کہ جب مردے کو زندہ کیا جائے گا، یا مردے کو جو عذاب ہوگا ثواب ہوگا، روح اور بدن دونوں کو ہوگا. اس کی ایک اور مثال علامہ انور شاہ صاحب کشمیری رحمت اللہ علیہ نے بیان فرمایا، بہت اچھی مثال ہے، آرام سے. ایک آم کی باغ میں، حضرت نے مثال دی، آم کے باغ میں چوسا بالکل تیار ہے، ابھی توڑنے کا سیزن ہے، پک رہے ہیں، یا پھر ایک جگہ ہے تو وہاں بہت سارے آم کے درخت ہیں اور چوسا لگی ہوئی، میٹھی ہے، سویٹ ہے، تو بیچارہ بلائنڈ ہے، بیٹھا ہوا، خوشبو آ رہی، جیسے جیسے ہوا آ رہی ہے تو مینگو کی خوشبو آ رہی ہے، سوچ رہا ہے کوئی خوشبو آ رہی، لگتا تو مینگو کی ہے. اتنے میں تھوڑی دیر میں ایک لنگڑا آ گیا، دونوں پیر سے معذور، وہ وہاں آ گیا، اس نے پوچھا یہ خوشبو کس کی آ رہی ہے؟ کہا یہ مانگو کی ہے، تو ایسا کر ہم تھوڑا توڑ لیتے ہیں، یار میں تو نہیں کروں گا، میں چل نہیں سکتا، ایک لنگڑا ہے، ایک بلائنڈ ہے. حضرت نے مثال دی سمجھانے کے لیے، میرے ذہن کے مطابق، ایک انڈا ہے، بلائنڈ ہے، اور دوسرا کیا ہے؟ لنگڑا ہے. اس نے کہا ہم پلاننگ کرتے ہیں، کیسے؟ ایسا کرتے ہیں، تو چل نہیں سکتا، میں دیکھ نہیں سکتا کہ مانگو کدھر ہے، تم میرے شولڈر پر بیٹھ جانا،
तुम मुझे कहना राइट जाना, लेफ्ट जाना, फ्रंट जाना, बैक जाना, मैं ले जाऊंगा, तू तोड़ लेना। बात सुन में आई ना? अब उसने तोड़ लिया, बैठ गया इधर, तोड़ लिया। अब इतने में बैठे बैठे मैंगो खा रहे थे कि मालिक के बाग आ गया और दोनों को पकड़ लिया, रंगे हाथ पकड़ लिया। रंगे हाथ का क्या मतलब? बिल्कुल सामने चोरी शुदा माल मौजूद है और पकड़ लिया। अब उसको थाना में ले गए, पुलिस स्टेशन में। तो पुलिस क्या करेगा? वो कहेगा मैंने नहीं कि मैं तो देखता भी नहीं मैंगो किधर है। वो कहे मैं चल नहीं सकता। दोनों को पकड़ होगी, इसकी भी और उसकी भी, इसलिए कि दोनों क्या है, प्लानिंग में से तोड़ा है। फरमाया अगर, चूंकि यहां पर मिसाल दी अल्लाह मनवर शाह साहब रहमतुल्लाह अलैह ने, बदन जो है वो सवारी है और रूह उसका सवार है। बदन सवारी है, अगर मजा मिलनी है तो दोनों को मिलनी है। मेरी अकल भी यही कहती है, खाली रूह को क्यों मिले या खाली बदन को, और अगर अजाब मिलना है तो दोनों को मिले। इसलिए कि मैं जिधर गया रूह को लेकर गया, तो नेकी की तरफ गया तो दोनों को सवाब मिलेगा, और गुनाह की तरफ गया दोनों को अजाब मिलेगा। तो फरमाया अजाब और ये बात कहां पर होगी? कब्र में, कब्र के अंदर में होगी। इसीलिए हदीस में है, क्या फरमाया? अल कब्र रौदतुम मिन रियादिल जन्ना वल कब्र हुफरतुम मिन हुफरतिम मिन नीरान। कब्र या तो जन्नत के जगह में से जगह बन जाएगी या जहन्नम के घड़े में से घर बन जाएगा। जहन्नम बनेगी या तो जन्नत बनेगी। मैं कहता हूं ये तो वेटिंग रूम है, आगे होगा वो होगा, अभी तो यहां जब तक कयामत आएगी वेटिंग रूम। कब्र इज लाइक अ वेटिंग रूम है। कब्र रौज़तुम मिन रियाज़िल जन्ना, जन्नत के हिस्सों में से एक जगह में से एक जगह बना दिया। हदीस में आता है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, सही हदीस बुखारी मुस्लिम तिर्मिज़ी में, उसको सवाल किया जाएगा, तीन सवाल। जब सवाल का जवाब दे दे मोमिन तो फयुनादी मुनादिन, तो एक आवाज देने वाला आवाज लगाएगा जी सवाल जवाब के बाद, अफ्रिशू लहू बिल जन्ना, अब इसकी कब्र में जन्नत का बिस्तर बिछा दो। क्या बिछा दो? जन्नत की बेडिंग डाल दो। अब जब आप कब्र खोदते हैं तो आपको तो नजर नहीं आ रहा है, इसको कहते हैं आलमे बरज़ख। इसको क्या कहते हैं? आलमे बरज़ख। उसकी मिसाल में भी आपको समझाता हूं, बहुत अच्छी मिसाल होगी। कह रहे हैं ये अल्लाह के नबी का फरमान है, अफ्रिशु लहू बिल जन्ना, अभी तो जन्नत खुली नहीं ना, अभी तो कब्र में है, का जन्नत का उसके लिए बिस्तर बिछा दो। वल्बिसू मिनल जन्ना, और उसका लिबास, अभी तक तो कफन पहन कर आया है औरत जो पांच है, मर्द तीन कफन पहनकर, अब उसको जन्नत का लिबास पहना दो। जन्नत का लिबास पहना दिया जाता है, और उस इसलिए कि आदमी वर्दी से पहचाना जाता है, पुलिस को पहचानना है तो नॉर्मल लिबास में नहीं पहचानेंगे, उसकी वर्दी से पहचाना जाएगा। किसी को भी पहचानना है तो वर्दी से पहचानेंगे, ये कौन है, जन्नती है या जन्नम वाला है, वर्दी से उसको पहचाना जाएगा। उधर अगर जन्नम ही होगा तो जन्नम का लिबास है, जन्नत या जन्नत का लिबास है। फिर हदीस में सही तौर पर फरमाया उसकी कब्र को क्या, फयुफ्तहु लहू मुद्दा फी कब्रिही मुद्दा बसर, अब उसकी कब्र में क्या होगा, जन्नत की खिड़की खोल दी जाएगी। इसके दो मतलब है, एक मतलब तो हकीकत में जन्नत की खिड़की खोल दी जाए, या दूसरा मतलब यह है कि उसको जन्नत के अंदर जैसे खुशबू मिलती, हवा मिलती, ऐसी हवा इसको आएगी किसकी कब्र के अंदर में। आई बात समझ के अंदर? और फिर आगे क्या कहा, फयुफ्तहु लहू फी कब्रिही, उसकी कब्र में उसके लिए खोल दिया जाएगा जहां तक उसकी निगाह जाएगी। अब आपके जहन में सवाल आएगा, अब बाजू वाला भी तो सोया है, कब्रिस्तान में इधर भी तो सोया है, इधर भी सोया है, आगे भी सोया है, पैर की तरफ भी, सारे ही कब्र है, वो किधर जाएंगे फिर? अगर तेरी कब्र इतनी बड़ी हो गई, सवाल समझ में आ रहा है, तेरी कब्र ही हदीस में तो है जहां तक उसकी निगाह, अब मेरी निगाह कहां तक जाएगी, मैं यहां बैठा हूं तो बहुत दूर तक जाएगी, तो कब्रिस्तान से बाहर चली जाएगी, तो सारे कब्र वालों को छोड़कर इतनी बड़ी कब्र तेरी हो जाएगी। उसके मिसाल समझने के लिए सबसे आसान, मियां बीबी एक बेड पर सोए हैं, सुबह उठकर बीबी कहती है शोहर को, आज तो मैं प्लेन में बैठी फ्लाइट में, اور میں احرام باندھ کر کہاں گئی؟ مکہ مکرمہ اڑتی ہوئی، اور وہاں گئی اور وہاں میں نے عمرہ بھی کیا، سب کچھ کیا، اور واپس صبح اس نے خواب بیان کیا اپنے شوہر کو، ارے پاگل تو چھوٹے بیڈ پر سوئی ہوئی ہے، کہاں یہ فلائٹ بنے گا، یہ کہاں، کہ یہ بات صحیح ہے؟ ایسا ہو سکتا ہے نا خواب میں؟ نہیں ہو سکتا. آپ نے کتنے خواب نہیں دیکھے، آپ فلائی کرتے ہیں، کبھی کہاں جاتے ہیں پاکستان جا کے آ جاتے ہیں، کبھی کہاں جاتے ہیں، کبھی کیا کرتے ہیں، کوئی آسمان میں جا رہا ہے، کوئی فلائی کر رہا ہے، کوئی مار کھا رہا ہے، سب کچھ ہے نا. فرمایا اسی طرح یہ حقیقت میں اپنی قبر میں ایسا ہی سمجھے گی یا سمجھے گا کہ اس کی قبر اتنی لمبی کر دی گئی ہے، حقیقت میں نہیں ہے، لیکن اس کی قبر میں اس کو ایسا مزہ آئے گا جیسے بہت لمبی ہے، تاکہ اس کو کوئی ڈر نہ لگے. بڑا بنگلہ ہے، آرام سے گھوم رہا ہے سب جگہ، جیسے میں خواب میں گھوم رہا ہوں، خوشی خوشی. سمجھ میں بات؟ اور یہ بات یاد رکھے، جیسا خواب دیکھتے ہیں نا ویسا بدن پر اس کا اثر ہوتا ہے کہ نہیں ہوتا؟ اگر آپ دیکھ رہے ہیں کہ کھانا کھا رہے ہیں، صبح اٹھ کر بریانی کھا لی خواب میں، تو آپ کے منہ میں اس کا اثر نظر آتا ہے، ہاں یار کچھ کھایا ہے، پڑا تھا کھایا، پھلا کھایا. اور اگر آپ کو کسی نے بہت مارا ہو، صبح اٹھتا ہے لگتا ہے گھبراتا ہوتا ہے نا، یہ شیطان کو دیکھ لیا تو بھی گھبرا جاتا ہے، حالانکہ آپ نے حقیقت میں دیکھا نہیں ہے، روح ہے گم رہی ہے نا، تو اس کے ساتھ بدن پر اس کا اثر ہوتا ہے. یہی حالت ہوگی قبر کے اندر میں بھی اس کے لیے. یہ بات سمجھ میں آ رہی ہے؟ تو میرے نبی کا فرمان سچا ہے. میرے نبی کا فرمان کیا ہے؟ سچا ہے. بس اس حدیث میں یہی کہتے ہیں اللہ تعالیٰ اس کو کھلائے گا بلائے گا. اور کیا کہا؟ عبداللہ ابن مبارک رحمت اللہ علیہ کی حدیث ہے، فرماتے ہیں ایک شخص میدان جہاد میں تھا، کسی نے منجلک سے پتھر مارا اور وہی انتقال کر گیا. فضالہ ابن عبید رضی اللہ تعالیٰ عنہ، ایک دوسرا آدمی تبھی موت مر گیا ہجرت کے بعد، اور ایک شہید ہو گیا. فضالہ ان کی قبر پر چلے گئے، تبعی موت جو مرا وہاں بیٹھے ہیں اس کے، اور ایک آدمی شہید ہوا وہاں بہت سارے ہیں. پوچھے یہاں کیوں جمع ہے سب؟ یہ شہید ہوا ہے، آپ یہاں بیٹھے، آپ وہاں نہیں گئے. فرمایا میرے نزدیک دونوں برابر ہیں. اور انہوں نے یہی آیت پڑھی، والذین ہاجروا فی سبیل اللہ ثم قتلوا او ماتوا، یا تو شہید کر دیا گیا یا نیچر موت اس کی آ گئی ہے، دونوں اللہ کے نزدیک محبوب ہے. لیرزقنہم اللہ رزقا حسنا، چاہے میں یہاں بیٹھوں چاہے وہاں بیٹھوں، اللہ نے دونوں کے لیے کہا ہے. ساری بات سمجھ کے اندر فرمایا لیدخلنہم مدخلا یرضون، کیسا؟ کہہ رہے اللہ تعالیٰ اس کو بہترین رزق دے گا، جیسے آقا اپنے غلام کو کھلاتا ہے، اسی طرح ماسٹر اپنے غلام کو، بابا اپنی اولاد کو، لوگ جانور کو چارہ ڈالتے ہیں. فرمایا پیدا تو کوئی ایک دانہ بھی نہیں کرتا ہے، ہم نے پیدا کیا جو کو، روٹی کو، سب کو نہیں، اللہ نے کیا، لیکن ہم کھلاتے ہیں، وہاں پر اللہ خود کھلائے گا جس نے پیدا کیا ہے. لَيُدْخِلَنَّ، اور اس سے سب سے بڑی بات کیا ہے، لَيُدْخِلَنَّهُمْ مُدْخَلَ يَرْدَوْنَا، اس کو جنت میں داخل کیسے کریں گے؟ يَرْدَوْنَا کا معنی ہے تیری مرضی کے مطابق جو چاہے لے لے. کمپنی والے یوں کہ ہم نے 100 مکان بنائے ہیں، مفتی صاحب آؤ اس میں سے جو پسند ہو پہلے لے لو، پھر ہم اس کو تقسیم کریں گے، تو آپ کتنے خوش ہو جائیں گے. اللہ کیا دیکھو، جو ہجرت کرنے کے بعد انتقال کر گئے، اللہ ان کو کیا کہہ رہے ہیں، یہ جنت میں جا اور جو چاہے لے لے. نہیں دخل، یہ اللہ کے الفاظ، قرآن کے الفاظ ہے، یردونہ اس کو کہا جائے گا تیری اپنی رضا کے مطابق داخل ہو کے لے لے. اللہ اکبر. فرمایا جنت کا سکھ چین آرام ہمیں نظر نہیں آتا آج، ما لا عین رأت ولا اذن سمعت ولا خطر على قلب بشر، ایسی جنت ہے نہ آنکھوں نے دیکھی ہے اور نہ کانوں نے سنا ہے اور نہ دل کے اوپر اس کا کوئی خطرہ آیا ہے، کبھی دماغ دل میں وسوسہ تک نہیں. ایسی بھی جنت ہو سکتی ہے، اس کا تعلق آنکھوں کے ساتھ ہے. جب تم جاؤ گے نا تب دیکھو گے. ابھی میں کہتا ہوں آپ سنتے ہیں، بس اتنا ہی ہے، لیکن جب جائیں گے لَتَرَوُنَّهَا عَيْنَ الْيَقِينِ، اس کا سورہ الحاق بالتکاثر میں لَتَرَوُنَّهَا عَيْنَ الْيَقِينِ، جب آنکھ سے دیکھے گا نا تو یقین پیدا ہوگا. بالکل صحیح کہا ہے. یار یہ جنت ہے, یہ قبر ہے, یہ ہے. بات سمجھ رہی ہے؟ فرمایا دیکھیے یہاں, نہ تو موت کو سمجھتے ہیں ہم, نہ قبر کو, نہ جنت کو, نہ دوزخ کو, نہ میدان محشر کو. جب تک آدمی حقیقت پر نہیں دیکھ لیتا وہاں تک اس کو کوئی سمجھ میں نہیں آئے گا. اس لیے کہ ہمارا ایمان تو زبانی ایمان ہے نا, زبانی اور دل, لیکن ہم نے دیکھا نہیں ہے, دیکھا نہیں ہے. آگے اللہ کہہ رہے ہیں وَإِنَّ اللَّهَ لَعَلِيمٌ حَلِيمٌ. اللہ کیا کہہ رہے ہیں؟ وَإِنَّ اللَّهَ لَعَلِيمٌ حَلِيمٌ. اللہ تعالیٰ جاننے والا ہے, اللہ تعالیٰ جاننے والا ہے. فوراً ارے جانتا ہے تو پھر فوراً سزا دے دینی چاہیے نا نافرمانوں کو. تو آگے فرما دیا فوراً نہیں, اللہ انتظار کرتا ہے, اس لیے کہ وہ حلیم ہے, برداشت کرتا ہے, تحمل کرتا ہے, حلیم. دونوں صفت لا کر اشارہ کر دیا اللہ میرے اور آپ کی طرح نہیں کہ فوراً عذاب دے دے. مجھے غصہ آ جائے تو میں فوراً مار دیتا ہوں, ڈبل کر لیتا ہوں, لیکن غصہ اللہ کو شیطان پر ہے. اس غصے کی حالت میں شیطان پھر دعا کر رہا ہے دیکھو کہ مجھے قیامت تک مہلت دے دے, یعنی جب دوبارہ زندہ کرے تب تک. اللہ نے پھر اس کو قیامت تک مہلت دی ہے. اللہ جلال میں ہے کہ نکل, فخرج, نکل, پھر بھی وہ اللہ سے دعا کر رہا ہے. اس لیے کہ میرے غصے میں اور اللہ کے غصے میں بڑا فرق ہے. اللہ برداشت کرتا ہے, فوراً عذاب نہیں دیتا. فرمایا ذالک, ذالک اللہ تعالی, ذالک کا اشارہ کیا ہے؟ اللہ مومن کو بہتر رزق دے گا جنت میں یا قبر میں, ایسی جگہ میں داخل کرے گا جس کو پسند, خود پسند کرے گا, اللہ مجھے تو یہ چاہیے, پسند کرے گا. ومن عاقب, جس نے بدلہ لیا, بمثل ما عوقب به, جتنا اس کو مارا گیا, ثم بغی علی, پھر اس پر زیادتی کی گئی, لینصرن اللہ, تو اللہ اس کی مدد کرے گا. اب یہ کیا کہنا چاہتے ہیں؟ ایک آدمی نے مجھے ایک گالی دی تو سب سے بڑی بات کیا ہے؟ میں اس کو کیا کر دوں؟ معاف کر دوں. یہ معاف کرنا تو بہت بڑی بات ہے, جب غصہ آتا ہے آدمی معاف نہیں کرتا ہے, لیکن اگر معاف کر دیا تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے قسم کھائی ہے کہ اللہ اس کو عزت دے گا, آج نہیں تو کل, یا کل نہیں تو پرسوں, اللہ اس کو عزت دے گا. بات سمجھ میں آ رہی ہے نا؟ معاف کرنا, اس لیے کہ قرآن میں ہے وَجَزَاؤ سَيِّئَةٍ سَيِّئَةٌ بِمِثْلِهَا, اگر کسی نے تمہارے ساتھ برائی کی تو اتنی ہی برائی تم کرو, اس سے زیادہ نہیں. فَمَنْ عُفِيَ, اگر کسی نے اس کو معاف کر دیا, وَأَصْلَحَ, بھول گیا یعنی صلح کر لی, فَأَجْرُهُ عَلَى اللَّهِ, اس کا ثواب اللہ کے پاس ہے. اللہ نے کیا کہا ایک جگہ؟ وَلِمَنْ صَبَرَ وَغَفَرَ اِنَّ ذَلِكَ لِمَنْ لَمِنْ عَزْمِ الْأُمُورِ, اگر تم نے صبر کر لیا, چلو یار اس نے مجھے ایک ڈنڈا مار دیا, ارے اس نے مجھے پانچ گالی دے دی, سب کے سامنے مجھے ذلیل کر دیا, آپ نے صبر کر لیا اور اس کو معاف کر دیا. فرمائے یہ تو دل گردے کا کام ہے. اللہ کیا کہہ رہے ہیں؟ لَمِنْ عَزْمِ الْ, بہت دل گردے کا کام ہے. کوئی آدمی تمہیں لکڑا مارے اور تم کہے چلو چھوڑو یا مار دیا اس نے, ایسا ہوتا ہے؟ کبھی نہیں ہوتا, بدلہ فوراً لیتے ہیں, فوراً اس پر چڑھائی کر لیتے ہیں. یہ تو ہے حدیث میں, اگر اس نے تم کو مارا تو تم معاف کر دو, اگر معاف نہیں تو اتنا ہی جتنا اس نے تم کو کہا ہے. اگر ایک گالی نہیں, اونلی ونس ویری, لیکن اگر تم اسے معاف کر دو تو تمہاری زبان پاک ہو جائے گی. تم نے گالی نہیں دی, تم گالی دے کر اپنی زبان کو کیوں گندی کرتے ہو؟ معاف کر دو, چھوڑ دو اس کو. اگر ایسا کام کرتے ہیں تو ٹھیک, اگر یہ مارتا ہے پھر یہ مارتا ہے اتنا ہی, اس کے بعد ہاں تو مجھے بدلہ لے رہا ہے, اوپر سے اور زیادہ مارتا ہے, جیسے آج کل ہو رہا ہے, اس نے ان کا مار دیا, اس نے اوپر رو کے چھوڑ دیے, اب کہہ رہے ہم بدلہ لیں گے, سمجھ بات, آج کل ہو رہا ہے ایسا, تم نے مجھے مارا میں نے اتنا ہی مار لیا, ختم بات. لیکن اگر وہ اوپر سے اور بدلہ لے رہا ہے تو اللہ اب کہہ رہا ہے لَيَنصُرَنَّهُ اللَّهُ, اللہ مظلوم کی مدد کرے گا. یہ بات اللہ نے قرآن میں اور حدیث میں جگہ جگہ ہے اللہ نے بیان فرمایا. اسی لیے معاذ ابن جبل رضی اللہ تعالیٰ عنہ کو جب یمن بھیجا تو ان کو بہت ساری نصیحت فرمائی. اس میں سے ایک نصیحت کیا فرمائی؟ اتقی دعوت المظلوم, مظلوم کی بدعا سے بچنا. مظلوم کی, دا پرسن ہو بین اپریسڈ, اس کی بدعا سے بچنا. اگر اس نے بدعا کر دی تو ساتو آسمان پر اس کے لیے کوئی دروازہ نہیں, سیدھے اللہ کے پاس جائے گی اور اللہ فوراً تمہیں اس کا عذاب دیں گے. یہ بات نبی اکرم صلی اللہ علیہ وسلم نے حضرت معاذ کو کہی تھی. یہاں اللہ یہی کہہ رہے ہیں ان اللہ لعفو غفور, اگر تم نے معاف کر دیا تو اللہ بھی تمہیں معاف کر دے گا. اللہ تمہارا, اللہ تعالیٰ تمہیں چھوڑ دے گا تمہیں. اسی لیے چاہیے تو یہی ہے کہ آدمی کوئی گالی دے تو گالی کا جواب گالی سے نہ دو, ورنہ تمہاری زبان بھی گندی ہوگی. جھوٹ نہ بولو. نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا جھوٹ سے بچو, غیبت سے بچو, گالیوں سے بچو, اس سے تم اپنی زبان کو پاک رکھو. تم قرآن پڑھتے ہو, اسی قرآن سے تم گالی دو. تم سبحان اللہ بولتے ہو, اسی سے تم گالی دو. من لم یدع قول الزور والعمل به فليس لله حاجة بأن يدع طعام وشرابا. رمضان میں روزے کی حالت میں کوئی گالی دیتا ہے, جھوٹ بولتا ہے, غیبت کرتا ہے, تو میرے نبی نے کیا فرمایا؟ اللہ کو اس کے روزے کی کوئی ضرورت نہیں, چاہے بھوکا رہے یا پیاسا رہے, اس کا روزہ قبول نہیں ہے, اس کا روزہ قبول نہیں ہے. تو اللہ یہاں کیا کہہ رہے ہیں؟ ان اللہ لعفو غفور. یہ بات یہاں بیان کر کے اشارہ کر دیا. ثم بغی علی, اگر دوبارہ اس نے اس پر ظلم کیا تو پھر یاد رکھو اللہ تبارک و تعالی اس کو مدد کرے گا جس نے اس پر ظلم کیا. ذلک بان اللہ یولج اللیل, یہ اللہ تعالی بخشنے والا قادر ہے. اس کی قدرت کی پہلی دلیل کیا ہے؟ اللہ کیسے معاف کرتا ہے؟ پہلی دلیل کیا ہے؟ یولج اللیل فی النہار ویولج النہار فی اللیل. دیکھو نا, کبھی رات کو دن میں داخل کرتا ہے اور کبھی دن کو رات میں داخل کرتا ہے. کیا مطلب؟ سمر میں رات چھوٹی ہو جاتی ہے اور دن لمبا ہو جاتا ہے, ونٹر میں رات لمبی ہو جاتی ہے اور دن چھوٹا ہو جاتا ہے. گویا دن کو کہاں داخل کیا؟ رات میں. اور کبھی سمر میں رات کو کس میں؟ دن میں داخل کر دیتا ہے. یہ اللہ کہنا چاہتے ہیں, جو اللہ یہ کر سکتا ہے وہ قادر ہے, وہ قادر مطلق ہے. جو آدمی کسی کو معاف کر دے گا اللہ اس کو بھی معاف کر دے گا, اللہ اس کے بھی گناہوں کو معاف کر دے گا. وَإِنَّ اللَّهَ سَمِيعٌ بَصِيرٌ, اللہ سنتا ہے اور دیکھتا ہے. جب یہ آیت کریمہ نازل ہوئی نا, کون سی آیت؟ بات کچھ غور سے سننا, شاید سمجھ میں آ جائے. لا ترفعوا أصواتكم فوق صوت النبي, تم اپنی آوازوں کو نبی کی آواز پر بلند نہ کرو. ڈونٹ ریز یور وائس ان فرنٹ آف دا نبی کریم صلی اللہ علیہ وسلم. حدیث سورہ آیت کریمہ سورہ حجرات آیت نمبر 2, اس میں اللہ نے صاف کہا. جب یہ آیت کریمہ اتری تو حضرت عمر رضی اللہ تعالیٰ عنہ مجلس میں, بس اتنے صحابہ بیٹھے ہیں, حضرت عمر رضی اللہ تعالیٰ عنہ اتنا آہستہ بولتے تھے کہ مجلس میں خود اللہ کے نبی سن نہیں سکتے تھے اتنا, کیونکہ ڈرتے تھے اپنی آواز کو بلند نہ کرو نبی کیا. اتنا ڈر گئے کہ مجلس میں میرے پاس بیماری ہے, اللہ کے نبی کو پوچھنا پڑتا رہا کیا بولے آپ, what did you say, اتنا آہستہ بولتے تھے. بخاری شریف کی یہ روایت ہے, میں اپنی طرف سے نہیں کہتا. حضرت عمر اپنی آواز کو دبا دیا. اب آج دنیا میں کتنے ہیں جو دعویٰ کرتے ہیں ہم یہاں بیٹھے ہیں اور مدینہ منورہ میں نبی ہماری آواز سنتے ہیں, کہتے ہیں کہ نہیں کہتے ہیں؟ وہاں ہماری آواز سنتے ہیں. ارے اللہ کے نبی مجلس میں بیٹھے, حضرت عمر بول رہے ہیں, پوچھنا پڑتا تھا کیا کہا آپ نے, اور میں یہاں برٹفٹ میں بیٹھوں اور اللہ کے نبی مدینہ میں سن لیں؟ شاید نہیں سمجھ آئی آپ کو میری بات, اشارہ میں بھی سمجھ میں نہیں آئے. وہاں سن لیں اور پھر قرآن تو کہتا ہے جب تم نبی کے سامنے اپنی آواز کو بلند کرو گے تو تمہارے سارے عمل ختم ہو جائیں گے. اب बस लोगों का अकीदा क्या है, बिलीव क्या है, कि मेरी मजलिस में नबी आ गए, कुर्सी भी रख देते हैं, बैठ गए और फिर जोर जोर से आप नात नशीद पढ़ते हैं, जोर जोर से। यहां हजरत उमर इतना आवाज आहिस्ता से बोलते हैं, अल्लाह के नबी भी सुन नहीं पाते, बुखारी में है, और आप नबी को वहां मौजूद समझते हैं, फिर इतने जोर जोर से। मेरी बात सुन आ रही है? इसलिए फरमाया, ये सुनने वाला और देखने वाली अगर कोई जात है तो समीउम बसीर है। अल्लाह सुनता है, वो देखता है, वो देखता है। इसीलिए फरमाया, तुम मेरी कब्र पर आकर सलाम पेश करते हो तो मैं सुनता हूं, तुम दूर से पढ़ते हो तो फरिश्ते तुम्हारे सलाम को लेकर मेरे पास आते हैं। एक आदमी ने मुझे खुद कहा, जब मैं उमरा हज में गया, भाई मेरे नबी को सलाम पेश कर देना। मैंने कहा ठीक है। मैं उसका अकीदा जानता था, तो उसका अकीदा ये भी है कि अल्लाह के नबी हमारे यहाँ भी आते हैं, मस्जिद शरीफ में, हमारे मौलूद शरीफ में। जब मैं हज से वापस आया, गालिबन हज के तंदर वापस आया, तो उसने मुझे खजूर पानी के लिए आ गया मेरे पास, कहा मेरा सलाम पेश किया था। मैंने कहा मैं वहां गया लेकिन नबी नहीं थे, मैं वहां गया लेकिन नबी। वो समझ गया, हंसने लगा कि आपने मुझे पकड़ लिया। आज मैंने कहा वहां बहुत हज में लाइन लगी हुई थी, लेकिन सब देख रहे नबी किधर है, सलाम पेश नहीं कर रहे थे। मैंने उसको समझाया, मेरी अकीदा सही नहीं है, अल्लाह हर जगह मौजूद है, मेरा नबी अपनी कब्र में सोए हुए आराम कर रहे हैं। फरमाया तुम वहां आके सलाम पेश करो, हम अगर वो हर जगह चले जाएंगे तो मदीना में लोग सलाम पेश, उनका क्या होगा फिर। बात मेरी समझ में आ रही है ना? समीउम बसीर अगर कोई है, सारी दुनिया की बात, चाहे हदीस में है, अगर काली चूंटी काली रात में काले पहाड़ के अंदर में चल रही है, मेरे नबी हदीस कुदसी है, वो चल रही है, उसकी चलने की आवाज और उसकी चलने की लकीर किस रास्ते से जा रही है, ये मेरा अल्लाह सुनता भी है और देखता भी है। समीउम बसीर तो वो है। अपने अकीदे को सही करना चाहिए जो कुरान से में समझ में आता है। अगर तुम ये समझते हैं यहां मेरे नबी बैठे, फिर जोर जोर से बोलोगे तो नबी का अदब किधर गया फिर। ذلك بأن الله هو الحق, बेशक यही क्या कह रहे हैं, बेशक अल्लाह ताला वो हक है, वही सच्चा है। अल्लाह की बात सच्ची, अल्लाह की जात सच्ची, अल्लाह के सिफात सच्चे। وأن ما يدعون من دونه, जो अल्लाह ताला से, अल्लाह ताला के अलावा और लोगों को बुलाता है, जो नीचे नीचे है, जमीन पर है, उसको बुलाता है, मूर्तियों को, फुला को, चाहे वो नबी ही हो, चाहे वली ही हो, चाहे कोई भी हो, खुदाई का जो इख्तियार किसी के पास नहीं, खुदा के इख्तियार तो खुदा के पास है, लेकिन खुद नबी सल्लल्लाहु अलैहि वसल्लम ने कुरान में अल्लाह फरमाया, मेरे नबी आप बता दो उनको, देखा, अरे वली को छोड़ो, कुतुब को छोड़ो, अब्दाल को छोड़ो, अल्लाह अपने नबी से कह रहे हैं। कुरान की बात सुना रहा हूं मैं तो अपनी जेब की नहीं, मैं कोई गलत बात नहीं करूंगा, मैं तुम्हारे अकीदे मेरे अकीदे को सही बना रहा हूं। ये तफसीर का फायदा है। अल्लाह के नबी कह रहे, ला अमलिकु लकुम दर्रम वला रशदा, सुनो ना, मैं तुम्हारे नफा का मालिक हूं ना तुम्हारे नुकसान का मालिक हूं, ना मैं तुम्हें नफा पहुंचा रहा सकता हूं ना मैं नुकसान पहुंचा सकता हूं। कुरान में है ये, और एक जगह फरमाया सूरतुल आराब में, ला अमलिकु लिनफ्सी नफअन वला दर्रा, ना मैं अपनी जात को नफा पहुंचा सकता हूं ना नुकसान पहुंचा सकता हूं, सब कुछ कौन करता है, अल्लाह करता है। ये कौन कह रहे हैं? नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम कह रहे हैं। वली तो बात की बात है, अल्लाह के नबी से बढ़कर कौन वली, कौन कुतुब, कौन अब्दाल, कौन सिद्दीक, इमामुल अंबिया खुद कह रहे हैं मैं नहीं कर सकता हूं। वह अल्लाह, बेशक अल्लाह वही आली है, बुलंद दर्जे वाले हैं और कबीर बहुत बड़े हैं, बड़ी बुलंद और बड़े कहते हैं भाई अल्लाह बहुत, हम क्या कहते हैं ऊपर वाला, क्या कहते हैं, अल्लाह तो हर जगह है लेकिन हम बात में ऊपर वाला देख रहा है, नीचे वाला नहीं कह रहे, हम क्या कह रहे हैं ऊपर वाला देख रहा है, ऊपर वाला अल्लाह आली है, आली कबीर है, हमें उसकी जात से कोई बलन और बड़ा, अल्लाह ही बड़ा है। इसीलिए तो मैंने क्या कहा, जब तुम जानवर को जबा करते हो क्या कहते हैं, बिस्मिल्लाहिर्रहमानिर्रहीम, नहीं बिस्मिल्लाही अल्लाहु अकबर, क्यों कि तुम कहीं कैमल को जबा करते हुए यूं ना कहो, आ मेरी ताकत देखो, मैंने इतने बड़े ऊंट को जबा कर दिया, इतने बड़े बुल को जबा कर दिया। फरमाया नबी बिस्मिल्लाह, ये बोलो अल्लाह के नाम से कौन है, वही सबसे बड़ा है, चाहे मैं कुछ भी कर दो, मैं कुछ भी नहीं। इसीलिए तुम जब टेस्ट चलो ना ऊपर, तो क्या पढ़ना है, सुभान अल्लाह नहीं, मेरे नबी ने फरमाया ऊपर चलो तो क्या पढ़ो, अल्लाह अकबर अल्लाह अकबर, अल्लाह सबसे बड़ा है, चाहे मैं आसमान में चढ़ जाऊं, लेकिन आली कौन है, अल्लाह तबारक व तआला है, अल्लाह तआला की कुदरत की दलील। अलम तरा, क्या आखिरी बात बयान कर देते हैं, फरमाया अलम तरा, आपने नहीं देखा, अन्नल्लाह अंजल मिनस समाई मा, बेशक अल्लाह आसमान से बारिश को उतारता है और क्या करता है, फतुस्बिहुल अर्द मुखदर्रा, वो जमीन जो डेथ है, क्या मतलब, उस पर कोई ग्रीनरी नहीं है। आप देख लेना समर में सारे दरख्त ग्रीन है, अभी एक महीने के बाद देख लेना दिसंबर में सारे दरख्त सूख गए हैं, ऐसा लगता है कि उस पर लीव्स नहीं है, है? सारे दरख्त देखो उस पर लीव्स नहीं है। फरमाते हैं अल्लाह जब फिर क्या है, उसी दरख्त पर उसको ग्रीन कर देता है, सारे लीव्स को ले आता है। वैसे तो कुरान की आयत हर जगह मौजूद है, अल्लाह के इलम के बारे में जो पत्ता गिरता है, कितने पत्ते गिरते होंगे दुनिया में, अल्लाह उसको जानता है। कुरान की आयत का तर्जुमा कर रहा हूं, उसको जान, वो पत्ता किधर गया, उसका भूसा हो गया या उसको साफ करके कहां डाल दिया गया और उससे कागज बनाया गया, क्या हो गया, अल्लाह के इलम में सब कुछ है, सब कुछ अल्लाह के इलम में। ये 15 सिपारे की आयत है, अल्लाह के यहां सब कुछ पता है। अलम तरअन्नल्लाह फतुस्बिहुल अर्द मुखदर्रा, फरमाया जमीन ग्रीन, हवाओं का हुक्म दे तो बादलों को जमा करती है, फिर बारिश लाती है और बारिश की कदर बारानी इलाकों से पूछ। ये क्या कहते हैं, बारिश जब आती है अल्लाह के हुक्म से, यहां जाओ वहां जाओ वहां जाओ वहां जाओ, तो बारिश, याद रखो बारिश का कनेक्शन मेरे अमल के साथ है, बारिश का कनेक्शन किसके साथ है, मेरे अमल के साथ है। ये महंगाई जो हो जाती है ना, इसका कनेक्शन मेरे अमल के साथ है, मेरी जॉब और मेरे कामकाज और मेरी परेशानियों का कनेक्शन बारिश के साथ है। अगर जैसे अमाल होंगे वैसे अल्लाह फैसला करेगा, बारिश कभी बेमौसम आ जाएगी, खड़ी खेती खत्म हो जाएगी, खरे बाग खत्म हो जाएंगे, क्योंकि मेरे आमाल बिगड़े। अल्लाह ने फरमाया ये सब तेरे आमाल की वजह से है। क्या कह रहे अल्लाह, बिमा कसबत अईदीकुम, तेरे आमाल ने जो जो किया हाथों ने पैरों ने, उसकी वजह से तुझ पर ये मुसीबत आई है। फरमाया यहां पर हदीस पाक में आते, जब ईसा अलैहिस्सलाम जब नाजिल होंगे दुनिया में, ईसा अलैहिस्सलाम आएंगे तो दीन की बरकात से एक अनार का हदीस में है जिक्र, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कयामत के दिन, ये अनार देखा ना पमग्रेट, अनार जो होता है ना उसको आप काट करके आधा जो अनार है उसके अंदर से दाने निकाल दो, सिर्फ टोपी तरह उसको ऐसे बनाते हैं ना, सारे उसके दाने निकाल दिए, वो खोल रह गया, उसका ऊपर क्या छिलका रह गया। फरमाया अनार इतना बड़ा होगा, इसके दो टुकड़े करो और उसके अंदर से दाने निकाल दो, वो इतना बड़ा होगा, इतना बड़ा टोपी की, अरे बहुत, उसके अंदर 10 आदमी बैठ जाएंगे, कितने भाई, 10 आदमी बैठ जाएंगे, इतनी बरकत अल्लाह जमीन में पैदा करेगा। और फरमाया एक बकरी के दूध में पूरा खानदान दूध को पी लेगा, और एक गाय का इतना दूध कि सारे गांव वाले पी सकेंगे, इतनी बरकत अल्लाह का फरमाएंगे। ये सारी सही हदीस है, अलामात कयामत में से, जब ईसा अलैहिस्सलाम तशरीफ लाएंगे। आज बरकत नहीं, क्यों, इसलिए कि हमारे अमाल खराब है। जहरुल फसाद फिल बर्री वल बहरी, समंदर में तूफान आया, देख रहे हो ना फ्लोरिडा में, नहीं देखा कैसा तूफान, थोड़ी देर के अंदर में इतना नुकसान हुआ जितना एक साल में गजा में नहीं हुआ, इससे ज्यादा, बिलियंस यानी 100 बिलियंस का नुकसान हुआ है, 100 बिलियन, 35 बिलियन लगेंगे अगर गाजा को बनाना हो, इसको बनाने के लिए दोनों शहर को 100 बिलियन, आज के न्यूज में अल्लाह एक घंटे में खत्म कर सकता है। उसके जहर फसाद फिल बर्री वल बहरी बेमा का सब आईन नास, तुम्हारे हाथों की वजह से, तुम्हारे गलत कामों की वजह से है। फरमा रहे وَإِنَّ اللَّهَ لَهُوَ الْغَنِيُّ الْحَمِيدُ. اللہ تو بے پرواہ ہے, it doesn't bother of anything. غنی ہے, غنی حمید ہے, تعریف بھی کس کی ہوگی؟ اللہ کی. سبحان اللہ. ارے بھائی تمہاری زبان تعریف نہ کرے تو اللہ کہہ رہے مجھے تمہاری ضرورت نہیں ہے. وَإِن مِّن شَيْءٍ وَإِن مِّن شَيْءٍ إِلَّا يُسَبِّحُ بِحَمْدِهِ وَلَٰكِن لَّا تَفْقَهُونَ تَسْبِيحَهُمْ. ساری دنیا کی ہر چیز, درندہ پرندہ, درخت کے پتے, گراس, ہر چیز اللہ کی تعریف کر رہی ہے, تمہیں پتہ نہیں ہے. اللہ قرآن میں کہہ رہا ہر چیز, میں محتاج نہیں ہوں تمہاری تعریف کا کہ تم کرو گے تو میرا درجہ بہت بڑا ہو جائے گا. ساری دنیا میری تعریف کر رہی ہے, لیکن اگر تم تعریف کرو گے, جیسے امام غزالی کیا کہتے ہیں, فرماتے ہیں احیاء علوم الدین میں کہ تو سبحان اللہ کہے گا تو میری ذات کوئی پاک نہیں ہو جائے گی. میں تو پاک ہوں لیکن میرا نام لینے سے اللہ تیری زبان کو پاک کر دے گا. تیری زبان کیا ہو جائے گی؟ پاک ہو جائے گی. وَإِنَّ اللَّهَ لَهُوَ الْغَنِيُّ حَمِيدُ. فرمایا اللہ بے پرواہ ہے, ہماری عبادتوں کا محتاج نہیں ہے, ہماری تعریف کا محتاج نہیں ہے. ہم تعریف کریں گے تو اللہ کے یہاں ہمارے درجے بلند ہوں گے. اللہ سے ہم دعا کرتے ہیں اللہ تبارک و تعالی ہمیں بات سمجھنے کی, اپنے عقیدے کو صحیح کرنے کی اللہ میں توفیق نصیب فرمائے. دعا کر لیتے, اللہم صلی علی سیدنا مولانا محمد وعلى آل سیدنا مولانا محمد وبارک وسلم. یا رب یا رب یا رب لک الحمد کما ینبغی لجلال وجهک ولی عظیم سلطانک. اے میرے اللہ, اے میرے رب, اے رحمان رحیم, غفور غفار, غافر الذنب وقابل التوب شدید العقاب. اے میرے مولا, اے میرے اللہ, اے رحمان, اے رحیم, اے اللہ, اے اللہ, ہمارے پاس تو کوئی ایسا عمل نہیں ہے تو تیری دربار میں پیش کر کے ہم مغفرت مانگے, جہنم سے چھٹکارے کی دعا کرے. جیسے بخاری شریف میں تین آدمی گار میں پھنس گئے, انہوں نے اپنے اعمال پیش کیے, ایک نے اپنے والدین کی خدمت کو پیش کیا, ایک نے زینا چھوڑنے کو پیش کیا, ایک نے ایک مزدور کی خدمت کرنے کو پیش کیا. اللہ وہ تو مرنے کے قریب تھے چونکہ اوپر دوسرا پتھر آ گیا تھا, اندر ہی میں مر جاتے بھوکے پیاسے, لیکن ان کے عمل اور دعا کی وجہ سے تو نے دنیا کا پتھر ہٹا کر ان کی جان بچا لی. اللہ ہمارے پاس تو اخلاص والا ایسا کوئی عمل نہیں ہے. تیرے قرآن کی محبت میں ہم بیٹھے ہیں, سننے کی نیت سے آئے ہیں. اللہ تیرے قرآن, تو جتنا بڑا تیرا قرآن بھی اتنا بڑا ہے, تیرے الفاظ ہے. اے اللہ ہم تجھے تیری ذات کا واسطہ دیتے ہیں, اے اللہ تیرے قرآن کا واسطہ دیتے ہیں, ہمیں معاف کر دے, جہنم کا پتھر ہم سے ہٹا لے, ہمیں بچا لے, اللہ ہمیں بچا لے, جہنم کے عذاب سے بچا لے, قبر کے عذاب سے بچا لینا, دنیا کی پریشانیوں سے, مصیبتوں سے بچا لینا. اے اللہ تیرے نبی حضرت یونس علیہ السلام نے مچھلی کے پیٹ میں لا الہ الا انت سبحانک انی کنت من الظالمین پڑھا, اللہ تو نے, اے اللہ سمندر کی اندھیریوں سے انہیں نجات دے دی. اے اللہ ہم تجھ سے, ہم کوئی گھر کی اندھیری میں پریشان ہے, کوئی جاب کے اندھیری میں پریشان ہے, کوئی فیکٹری کے اندھیری میں پریشان ہے, کوئی اولاد کے اندھیری میں پریشان ہے. اے اللہ ہم بھی تجھ سے دعا کرتے ہیں, اللہ ہم سے ان اندھیریوں کو, ان ڈارکنس کو دور کر دے, ان ڈارکنس کو دور کر دے, اور ہمیں اے اللہ صراط مستقیم پر چلا دے, ذکر والے راستے پر چلا دے, شکر والے راستے پر چلا دے, صبر والے راستے پر چلا دے, ہدایت والے راستے پر چلا دے, نیکو والے راستے پر چلا دے, بڑے راستے سے ہمیں بچا لے. حلال روزی نصیب فرما, حلال روزی نصیب فرما, حلال روزی حاصل کرنے کی صورتیں پیدا فرما. اے اللہ اس, اے اللہ تیرے کلام کی برکت سے ہمیں عافیت نصیب فرما, سکون نصیب فرما, ہمارے اور ہمارے اعلی اولاد کی مغفرت فرما, ہمارے ماں باپ کی, بھائی بہنوں کی مغفرت فرما, ہماری اولاد کو ہماری آنکھوں کی ٹھنڈک بنا. اے اللہ جہاں کہیں جو بھی جس لائن سے پریشان حال ہے, بیمار, اللہ سب کی پریشانیوں کو, بیماریوں کو ختم فرما, آنے والی بیماریوں سے, ایریا رکھنے والی بیماریوں سے, اے اللہ آنے والے فتنوں سے ہماری, ہماری اولاد کی اور نسلوں کی قیامت تک حفاظت فرما. اے اللہ گمراہی سے, फिसलने से, बिगड़ने से, ऐ अल्लाह गुमराह होने से हमारी आला औलाद की और नस्लों की हिफाजत फरमा। मरते दम तक ईमान पर कायम दायम रखना, ऐ अल्लाह यकीन पर कायम दायम रखना, ऐ अल्लाह जब मौत आए ईमान पर बाकी रखना और ईमान की मौत दे देना, ऐ अल्लाह तेरी रजा वाली मौत देना। इलाहुल आलमीन आखिरत के सारे मराहिल आसान कर देना। या अल्लाह या रहमान या अकरमुल अकरमीन, हमें तो मांगना नहीं आता, अपने फजल करम से जो तेरी शान शान है अल्लाह तू अता फरमा। ऐ अल्लाह अता फरमा, अता फरमा, अपने नेक बंदों में से बना ले, अपने महबूब बंदों में से बना ले। अल्लाह अपने फजल करम से इन आमीन कहने वालों की आमीन के साथ हमारी आमीन को मिलाकर हमारी दुआ और तौबा को कबूल फरमा। ऐ अल्लाह नेशनल इंटरनेशनल मिक्सलर के जरिए या ई मस्जिद के जरिए से बहुत सारे लोग दुनिया में सुन रहे हैं हमारी इस तफसीर को। ऐ अल्लाह जहां जहां लोग सुन रहे हैं तफसीर में शामिल है, दुआओं में शरीक है, अल्लाह सबकी मगफिरत फरमा। अल्लाह हमारी इस मस्जिद को आबाद फरमा, आबाद करने वालों को आबाद फरमा। अल्लाह हमारी बातों को इलाहुल आलमीन हमें अमल की तौफीक नसीब फरमा, इखलास नसीब फरमा। जहां जहां लोग सुन रहे हैं सबको अल्लाह अमल की तौफीक नसीब फरमा। सल्लल्लाहु तआला अला सय्यिदना मुहम्मद वअला आलिहि वसहबिहि।